الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجات وقال تعالى وقل رب زدني علما وقال تعالى لتسألن يومئذ عن النعيم وقال تعالى لئن شكرتم لأزيدنكم ولئن كفرتم إن عذابي لشديد. الله تبارك وتعالى نے اپنے دین متین کا علم حاصل کرنے کے لیے آپ طلباء کا انتخاب فرمائے. آپ کا یہاں آنا یہ کوئی آپ کی اپنی مرضی سے نہیں ہے بلکہ اللہ تبارک و تعالیٰ کا فیصلہ ہے. ربک یخلق ما یشاء و یختار ما کان لہم الخیر. تمہارا پروردگار جس چیز کو چاہتا ہے پیدا کرتا ہے اور جس کو جس کام کے لیے چاہتا ہے چن لیتا ہے. ما کان لہم الخیر, خود لوگوں کو اپنا کوئی اختیار نہیں. دنیا میں جو کچھ کر رہا ہے یا اس کے لیے اللہ کا یہی فیصلہ ہے. وما تشاؤون الا یشاء اللہ. تو آپ عزیز طلباء کو اللہ تبارک و تعالیٰ نے اپنے دین کا علم حاصل کرنے کے لیے یہاں پر بھیجا, یہاں پہنچایا. یہ بھی دراصل اللہ تعالیٰ کا آپ کے حق میں ایک فیصلہ ہے. اللہ تعالیٰ نے آپ کو اس کام کے لیے چنا. ذرا تصور کیجئے, آپ سوچئے جہاں سے آئے ہیں, جس بستی سے آپ آئے, اس بستی میں آپ کے جیسے اور بھی بہت سارے بچے تھے. جس گھرانے اور خاندان سے آپ آئے ہیں उस घराने और ख़ानदान में आपके हम उम्र और भी बच्चे हैं, वो जो बकरियां चरा रहे हैं, जिस इलाके से आपका ताल्लुक है वहाँ आपकी तरह और भी बहुत सारे आपके हम उम्र बच्चे थे, उनमें से अल्लाह ताला ने आपको चुना और यहाँ इस मदरसे में पहुँचाया। तो ये अल्लाह तबारक व ताला का बहुत बड़ा इनाम है। और फिर यहाँ आपके लिए दौरे हाजिर के एतबार से, मौजूदा ज़माने के एतबार से, हुसूल इल्म के लिए जिस नौ के असबाब व वसाइल मतलूब हैं वो अल्लाह तबारक व ताला ने मुहैया फरमाए। यहाँ आपके लिए रहने का शानदार इंतज़ाम है, RCC के कमरे हैं, पलंग हैं, बिस्तर हैं, रोशनी है। ज़रा आप सोचिए तो सही, जिन देहातों से, जिन बस्तियों से आप यहाँ पर आए, आप में से अक्सर ऐसे बच्चे हैं कि वह ऐसी जगह पर रहते हैं कि वहाँ बिजली भी नहीं, उनके घर पुख्ता नहीं है, झोंपड़े नुमा हैं। अल्लाह ने यहाँ उनके रहने के लिए शानदार इंतज़ाम फरमाया। खाने का भी अल्लाह ताला ने ऐसा बेनज़ीर इंतज़ाम कि वक्त पर आपको खाना मिल ही जाता है। आपके लिए जो अवकात मुकर्रर हैं, सुबह चाय का वक्त, दोपहर के खाने का वक्त, शाम के खाने का वक्त, बस जो टाइम आपको दिया गया है उस वक्त पर आप जब वहाँ पहुँचेंगे, वहाँ दस्तरखान बिछा हुआ है, खांचे लगे हुए हैं, खाना उसमें चुना हुआ है। आपके घर पर भी ऐसा इंतज़ाम नहीं, बल्कि आपका इंतज़ाम करने वाले आपके ये मुंतज़मीन अरबाब इंतज़ाम, मोहतमिम साहब, नाज़िम साहब, असातिज़ा वगैरह, जो आपके लिए ये सब इंतज़ाम कर रहे हैं, ख़ुद उनका अपना ये हाल है कि आपको खिलाकर, आपको पढ़ाकर जब वो घर जाएंगे ना, तो बीवी यूँ कहेगी अभी तैयार नहीं है खाना, ज़रा बैठो इंतज़ार करो। आपको कभी कहा गया अपने वक्त पर कि खाना अभी तैयार नहीं है बैठो? नहीं, आपको जो वक्त दिया गया है वो बिल्कुल। मुझे याद आता है एक ज़माना था कि कई साल तक तलबा की निगरानी में करता था, तालीमात का भी था, तरबियत का भी निज़ाम मेरे पास था, और मेरी आदत थी दोनों वक्त, सुबह फजर से पहले भी, सुबह सादिक से पहले और दोपहर को जोहर के अजान से पहले दारुल इक़ामे में एक चक्कर लगाता था हमेशा। तो मुझे याद है कि जब सुबह फजर से पहले, सुबह सादिक से पहले वहाँ दारुल इक़ामा, हमारे यहाँ दारुल इक़ामा जो है उसके नीचे ही दारुत्ताम है, यानी वो खाने वाला बड़ा हॉल जिसमें बैठकर बच्चे खाते हैं, वो बाउंडिंग के नीचे का जो निचला हिस्सा है वो पूरा वही हॉल है। तो मैं रोज़ाना ये मंजर अपनी आँखों से देखकर अल्लाह की कुदरत को देख का ही अंदाज़ा करता था कि देखो मैं ऊपर जा या नीचे, खांचे लगाए जा रहे हैं, प्याले रखे जा रहे हैं, चाय के लिए, चाय के लिए। मैं दिल में कहता ये तो अभी सोए हुए, जिनके लिए ये इंतज़ाम किया जा रहा है वो तो अभी अपने बिस्तर में पड़े हैं, और यहाँ अल्लाह ताला का निज़ाम देखो, इल्म की बरकत से उनके लिए अल्लाह ताला ने ये है कि बस अभी उठे उससे पहले ही उनके चाय की तैयारियाँ हो चुकी। ये किसकी किस बुनियाद पर बतलाइए? इल्म दीन की बुनियाद। आपने अपने आप को दीन का इल्म हासिल करने के लिए पेश किया, अभी हासिल नहीं किया, अभी तो आए हैं मदरसे में, दाखिला लिया है। आपने अपने आप को इल्म दीन हासिल करने के लिए पेश किया, अल्लाह ताला ने आपके लिए सारे इंतज़ाम कर दिए। और कमाल की बात क्या, आपके इन सारे इंतज़ाम के लिए आपके खाने पीने के लिए, आपकी रहाइश के लिए, आपकी दूसरी ज़रूरियात को पूरा करने के लिए जो माल और जो पैसे खर्च किए जाते हैं वो कहाँ से आते हैं? जो पैसे देने वाले हैं ना, उन देने वालों को मालूम नहीं कि हमारे पैसे किन लोगों पर खर्च हो रहे हैं, वो आपको नहीं पहचानते। हाँ, आपके मुंतजिमीन जो हैं, जो वहाँ से रकमें लाते हैं, उनसे मिल करके आपकी ज़रूरियात का उनके सामने तذکرہ करके, उनको तरगीब देकर, उनको आमादा करके और उनके पास से ये रकमें यहाँ लाते हैं, वो तो उनको जानते हैं, लेकिन आप में से एक तालिब इल्म को भी पता नहीं होगा ये सब हमारा खाना, हमारी ज़रूरियात जिन रुकूम से, जिस माल से पूरी की जा रही है, वो माल देने वाले लोग कौन हैं? आप नहीं पहचान, वो नहीं पहचान, आप नहीं पहचान, और वो भी आपको नहीं पहचान। जिस वक्त तो ये आपके मुंतजमीन को आपकी तरफ से उनसे अंदाज हासिल करने के लिए आपके असातिज़ा दूसरे मदरसे के जो है अमले के लोग जब जाते हैं, तो उन देने वालों को मालूम नहीं कि हमारी रकम जिन पर खर्च की जा रही है वो कौन है। आप में से किसी एक को भी नहीं पहचानते, आप उनको नहीं पहचानते और वो आपको नहीं पहचानते, लेकिन आपका इंतज़ाम वो कर रहे हैं, आप उनके किए हुए उनके माल से जो है आपकी ज़रूरतें पूरी हुई। क्यों? अल्लाह ताला ने ऐसा अजीब व गरीब निज़ाम बना दिया कि आपने जब अपने आप को दीन का इल्म हासिल करने के लिए पेश किया ना, तो अल्लाह के इस कुदरती निज़ाम के नतीजे में ये सब वजूद में आ गया। दुनिया में कहीं ऐसा होता? घर में कहीं होता है, लेकिन देखो यहाँ पर कि आपकी सारी ज़रूरतें यहाँ पर मदरसे में पूरी की जा रही है। बहुत से तो वो हैं जिनके लिबास का भी इंतज़ाम यहाँ होता है, तो आपकी रहाइश का, आपके खाने पीने का, आपकी रोशनी का, आपकी दूसरी ज़रूरतें, बैतुल खला और गुसल खाने ऐसे शानदार कि आप में से बड़ी तादाद ऐसी होगी कि उनके घर पर ऐसे गुसल खाने नहीं। बहुत से तो वो है झोपड़ा सा बना दिया गया है, वही गुसल करते हैं, गुसल खाना जिसको कहते हैं वो जानते ही नहीं। इनमें बड़े बहुत से वो होंगे जिन्होंने यहाँ आके देखा होगा कि ये गुसल खाना है या नहीं, यहाँ आके देखा होगा कि ऐसे फलश के बैतुल खला ऐसे भी हुआ करते हैं, वरना वो तो सीधे जंगल में रोजाना जाते थे, वहाँ मंगल हुआ करता था। तो मैं ये कहा करता हूँ कि भाई अल्लाह तबारक व ताला ने ये सारे इंतज़ाम आपके वास्ते किए, ये तो ज़ाहिरी इंतज़ाम, फिर इल्म की निस्बत से ख़ास तौर पर मदरसगाहें हैं, असातिज़ा हैं, किताबें हैं, पूरा एक निज़ाम है। आप अगर इन उस्तादों में से हर एक जो जहाँ का रहने वाला है वहाँ उसके घर जाकर उससे इल्म हासिल करते, कितने दिन लगते, कितनी मशक्क़तें आपको उठानी पड़ती। पुराने ज़माने का ज़रा सोचो ना, हमारे अकाबिर, हमारे असलाफ, बड़े बड़े मुहदसिन आज जिनकी जमा की हुई, तालीफ की हुई हदीस की किताबें हम पढ़ते हैं, इमाम बुखारी की किताब बुखारी शरीफ हम पढ़ते हैं। अब इमाम बुखारी ने कैसे इल्म हासिल किया, ज़रा उनकी सवानें, उनके हालात ज़िंदगी ज़रा आप पढ़ के देख लीजिए ना। उनके असातिज़ा की तादाद बताई गई है 1,080, कितने 1,080, और इल्म हासिल करने के लिए वो तो रहने वाले थे बुखारा के। सबसे पहला जो सफ़र उन्होंने किया वो हज का, और हज से फारिग होने के बाद हज में जब गए थे तो उनकी वालिदा भी साथ थी और उनके भाई भी साथ थे। फरागत के बाद, हज से फारिग होने के बाद वालिदा और भाई से तो वो तो भेज दिया, इजाज़त ले ली वालिदा से कि मैं इल्म हासिल करने के लिए यहाँ रह जाता हूँ। वहाँ मक्का मुकरमा में एक मुद्दत तक रहे, फिर मदीना मुनव्वरा में गए, वहाँ गए, वहाँ एक मुद्दत तक रहे, फिर कूफा गए, फिर बसरा गए, फिर बगदाद गए, पर कहा नहीं। उस ज़माने में جو اسلامی ممالک تھے کوئی ملک ایسا نہیں تھا جہاں وہ علم حاصل کرنے کے لیے گئے ہوں. اور وہ کیا اس زمانے میں ایسی ٹرینیں تھیں, ایسی سواریاں تھیں جن میں بیٹھ کے صبح کو بیٹھے اور شام کو پہنچ گئے. بھائی ہم کل شام کو بیٹھے تھے اور یہاں آج جودھ پور اتر گئے, ہزاروں میل کا سفر جو ہے بڑی آسانی سے طے ہو گیا. نہیں, وہ پیدل کرتے تھے یا اونٹوں کے اوپر سفر کیا جاتا تھا, دور دور کے سفر. اور پھر یہ سب خود کھانے کا انتظام نہیں, بھوکے ہیں اور علم حاصل کرنے کے لیے سفر کر رہے ہیں. یہ سب ہمارے اگلوں نے, ہمارے اسلاف نے, ہمارے اکابر نے علم حاصل کرنے کے لیے ایسے ایسے مجاہدے کیے, ایسی مشقتیں اٹھائی, ایسی تکلیفیں اٹھائی. خود حضرات صحابہ جنہوں نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو دیکھا, آپ کی صحبت اٹھائی, انہوں نے کیسی تکلیفیں اٹھائی. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت موجود ہے, وہاں بخاری میں ہے, شمائل میں ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ راوی کہتے ہیں کہ ایک مرتبہ حضرت ابو ہریرہ ہم کو حدیث سنا رہے تھے اور ان کے جسم کے اوپر جو ہے کتان کے بنے ہوئے دو شاندار کپڑے, کتان اس زمانے کا اعلیٰ درجے کا لباس تھا, ان کے جسم پر دو چادریں تھیں. ان کو ذرا ناک صاف کرنے کی ضرورت پیش آئی تو چادر کے کونے سے انہوں نے ناک صاف کی. کوئی الگ اس زمانے میں دستی رومال ہوا نہیں کرتا تھا, وہ صاف کی تو ان کو اپنا پہلا زمانہ یاد آ گیا. یہ کیا کہنے لگے, واہ واہ ابو ہریرہ کا کیا کہنا, آج تو کتان کے کپڑے سے ناک صاف کر رہا ہے. اور ایک زمانہ وہ تھا کہ وہ بھوک کی وجہ سے میں نبی کریم صلی اللہ علیہ وسلم کی منبر اور حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے حجرہ کے درمیان میں بے ہوش ہو جاتا تھا, اور لوگ یہ سمجھ کر کہ اس پر مرگی کا دوڑا پڑا ہے. مرگی ایک بیماری ہوتی ہے, آدمی چلتے چلتے ایک دم بے ہوش ہو کے گر پڑتا ہے. اور اس زمانے میں جس کو مرگی کی بیماری ہوتی تھی لوگ اس کو ہوش, جیسے جس پر مرگی اور بے ہوش ہو گیا, ہم ہوش میں آنے کے لیے ہر جگہ مختلف تدبیریں. آپ نے دیکھا ہوگا کوئی جوتا لا کے سنگھاتا ہے, کوئی کچھ اور سنگھاتا ہے, کوئی کیا کرتا ہے. اس زمانے میں ایک تدبیر یہ کی جاتی تھی کہ گردن کے اندر ایک رگ ہوا کرتی ہے, اس رگ کو دباتے تھے تو اس کے دبانے کی وجہ سے, مرگی کی وجہ سے جو آدمی بے ہوش ہو گیا ہوتا تھا وہ ہوش میں آتا تھا. تو حضرت ابو ہریرہ کہتے ہیں آنے جانے والے اپنے پاؤں سے, یعنی کوئی بیٹھ کر دبانے کی بھی زحمت گوارا نہیں کرتا تھا, آنے والے آنے جا اپنے پاؤں سے میری گردن کی اس رگ کو یہ سمجھ کر دباتے تھے کہ اس کو جنون ہے, یعنی مرگی. مرگی جنون کی ایک قسم ہے. حضرت ابو ہریرہ کہتے ہیں ماں بھی جنون ان ہوا الا جنون, کوئی جنون ونون کچھ نہیں تھا, وہ تو بھوک کا کی وجہ سے یہ بے ہوشی ہوا کرتی تھی. یہ حال کئی کئی وقت اور کئی کئی دنوں کے فاقے, یہ صحابہ کا حال تھا. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما, یہ حضرت ابو حدیث میں سب سے زیادہ احادیث, 5000 سے زیادہ حدیثیں ان سے منقول, ان کا یہ حال. انہوں نے ایسی تکلیفیں اٹھا کر علم حاصل کیا. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما نبی کریم صلی اللہ علیہ وسلم کے چچا زاد بھائی ہیں. وہ فرماتے ہیں کہ جب نبی کریم صلی اللہ علیہ وسلم کا انتقال ہوا تو میں کم عمر تھا, ان کی عمر 12 سال کی تھی. گویا حضور صلی اللہ علیہ وسلم کی صحبت میں رہ کر زیادہ علم حاصل کرنے کا موقع نہیں ملا تھا عمر کی کمی کی وجہ سے. تو کہا میرے جیسے اور ہم عمر سے ہم نے مل کے آپس میں یہ باتیں کی کہ بھائی نبی کریم صلی اللہ علیہ وسلم تو دنیا سے تشریف لے گئے, اب اگر ہمیں علم حاصل کرنا ہے تو حضور صلی اللہ علیہ وسلم کی صحبت جن بڑے بڑے صحابہ نے اٹھائی زمانے تک, دیر دیر कई कई सालों तक जो हुजूर की सोहबत में रहे वो अभी मौजूद हैं, हम उनसे इल्म हासिल कर सकते हैं। चुनांच है हजरत अब्दुल्लाह इब्न अब्बास कहते हैं, वहाँ की गर्मी, वहाँ हिजाज की गर्मी मदीना मुनव्वरा की, जैसे कुछ नमूना आप भी यहाँ आपके राजस्थान के अंदर उसका देखते होंगे, उस गर्मी के अंदर दोपहर के वक्त हजरत अब्दुल्लाह इब्न अब्बास रज़ी अल्लाह तआला अन्हुमा फरमाते हैं कि किसी सहाबी के पास मैं कोई बात इल्म की हासिल करने के लिए जब जाता था तो उसके दरवाजे पर जाकर बैठ जाता था, खिटखिटाता नहीं था। एक वाकया बयान कर दूं, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के ज़माने में एक कबीला बनू तमीम था, उनका एक वफद दोपहर के वक्त जब आप आराम फरमा रहे थे वो हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम के पास पहुंचा मुलाकात के लिए, वो आपके आराम का वक्त था, तो वो हुजूर सल्लल्लाहु अलैहि वसल्लम जहाँ जिस कमरे में आराम, उस कमरे के पिछवाड़े के हिस्से में जा कर के वो आवाज़ें दे रहे हैं, या मोहम्मद उखरुज, ए मोहम्मद बाहर आइए, बाहर आइए, ज़ोर ज़ोर से आवाज़ें। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने सुना, आप जो है उठे नागवारी के साथ, अब बाहर तशरीफ लाए, उस पर कुरान में सूरह हुजरात में अल्लाह तआला ने अदब सिखलाया, इन्नल लजीन युनादूनका मिन वराइल हुजरात अक्सरुहुम ला याकिलून वलव अन्नहुम सबरू हत्ता तखरुज इलैहिम लकाना खैरल लहुम, के ए नबी, जो आपके घर के पीछे से आपको आवाज़ देते हैं आपको बाहर बुलाने के लिए, अक्सरुहुम ला याकिलून, उनकी बड़ी तादाद वो है जो बेचारे सूझबूझ रखते नहीं, गांवड़े के रहने वाले हैं, जानते नहीं कि अदब क्या चीज़ है, किस तरह एक नबी के साथ पेश आना चाहिए, वो बेवक्त आए और चिल्ला करके आपको बाहर लाने के लिए जो है शोर मचाना शुरू कर दिया। वला वन्नहुम सबर, अगर बारी ताला फरमाते हैं कुरान में, अगर वो लोग उस वक्त चीखने चिल्लाने के बजाय क्या करते, सब्र करते, ठहर जाते, हत्ता तखरुज इलैहिम, यहाँ तक कि आप अपने वक्त पर अपने घर से बाहर आराम फरमा रहे थे, तो पूरा दिन तो आप आराम नहीं करते, वो आराम का आध घंटा एक घंटा जो है उसके बाद तो बाहर निकलना ही था आपको, यहाँ तक कि आप अपने वक्त पर बाहर निकलते, वहाँ तक वो अगर सब्र कर लेते, इंतज़ार करते, लगाना खैर लहू, तो उनके लिए ये बात बड़ी अच्छी थी। इस आयत में अल्लाह तबारक तआला ने एक अदब सिखलाया, उलमा ने लिखा है कि एक आलिम दीन जो है कौम में वही हैसियत रखता है जो एक नबी की है, गोया उसका भी वही अदब करना चाहिए, इसलिए उससे जो लोग इल्म हासिल करते हैं उन इल्म हासिल करने वालों को चाहिए कि जब उसके घर पहुँचें कुछ सीखने के लिए तो दरवाज़ा खिटखिटाकर उसको बाहर आने पर मजबूर न करें, पता नहीं आराम में हो क्या हो, बैठ बाहर इंतज़ार करें, जब वो अपने वक्त पर बाहर तशरीफ लाएं तब जो कुछ पूछना हो जो सीखना हो सीखें उनसे। हज़रत अब्दुल्लाह इब्न अब्बास रज़ी अल्लाह तआला अन्हु फरमाते हैं, चूँकि मैंने कुरान पाक की आयत पढ़ी थी इसलिए इन सहाबा के मकान पर जब मैं जाता था तो हालांकि हज़रत अब्दुल्लाह इब्न अब्बास नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चचाज़ाद भाई होते हैं और हुजूर के साथ रिश्तेदारी की वजह से बड़े बड़े सहाबा उनका बहुत ज़्यादा लिहाज करते थे कि अगर वो जाके खिटखिटाते भी तो वो सहाबा बुरा न मानते बल्कि खुशी से उनके इसको बर्दाश्त, लेकिन नहीं, हज़रत इब्न अब्बास कहते हैं चूँकि कुरान में ये हुक्म दिया गया है इसलिए जब मैं उनके घरों पर जाता था और वो अंदर होते थे तो मैं दरवाज़ा नहीं खिटखिटाता था बल्कि अपनी चादर लपेट कर उनके दरवाजे पर बाहर बैठ जाता था। हिजाज की गर्मी, दोपहर का वक्त, और गर्म लू चल रही है और रेत उड़ रही है, गर्म रेत वो तो आप भी जानते हो, और उसकी वजह से मेरा चेहरा, मेरे सारे कपड़े रेत से अट जाते थे, भर जाते थे, लेकिन मैं दरवाज़ा नहीं खिटखिटाता था। जब वो खुद घर से बाहर आते तो मुझे इस हाल में देखकर कहते, ए अल्लाह के नबी, इस्लासम के चचा के साहबजादे, आपने खिटखिटा क्यों नहीं दिया ताकि हम बाहर आते। तो मैं अर्ज करता कि नहीं आप, मैं तो आपसे हिम्मत सीखने के लिए आया हूँ। उसका यह अदब था कि आपका इंतज़ार कर। इसी पर लिखा है उलमा ने कि तलबा को चाहिए कि अपने असातिज़ा का अदब करे। उस्ताद का अदब जो है ना, वो जब तक के कोई करेगा नहीं वहाँ तक पूरा इल्म हासिल होता नहीं। उस्ताद का अदब भी एक ज़रूरी चीज़ है, जो जितना ज़्यादा असातिज़ा का अदब करेगा उतना ज़्यादा अल्लाह ताला उसको इल्म से नवाजेंगे। तो बहरहाल हज़रत अब्दुल्लाह इब्न अब्बास का यह हाल हो, मैं तो बतलाना ये चाहता हूँ कि वहाँ की गर्मी में इस तरह देर तक वहाँ कोई बाहर उनके लिए छतरी लगी हुई नहीं होती थी, धूप में बैठते थे पता नहीं कई कई घंटे, एक घंटा दो घंटा, और फिर गर्म हवाएं चल रही है, रेत जो आकर के उनके चेहरे पर जिस्मों पर पड़ रही है, लेकिन ये सारी तकलीफें काई के लिए उठाते थे, इनमें भी ये तो हजरात साहबा का, उनके बाद ताबीन तबे ताबीन और दूसरे बुजुर्गों का जो ज़माना आया उन्होंने भी बड़ी तकलीफें उठाई। एक एक हदीस को हासिल करने के लिए लंबा सफ़र करते थे। साहबा में हजरत जाबिर इबन अब्दुल्ला रज़ी अल्लाह ताला अन्हुमा बड़े साहब, और जिनसे बहुत सारी हदीसें हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की मनकूल हैं। हजरत मुहद्दिसीन ने ऐसे साहबा जिनसे हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की बहुत सारी हदीसें मनकूल हो उनको मुकसिरीन कहा है। ऐसे मुकसिरीन साहबा सात हैं टोटल, उनमें से एक ये है हजरत जाबिर रज़ी अल्लाह ताला अन्हु। एक हदीस मालूम करने के लिए बाकायदा ऊँट खरीदा, उस ज़माने में ऊँटों पर सफ़र होता था, और मदीना मुनव्वरा से एक महीने का सफ़र करके दमिश्क पहुँचे शाम। और जिन सहाबी ने वो लिया, हालांकि हजरत जाबिर ने यह हदीस एक आदमी के वास्ते से बीच में सुनी थी, लेकिन जिन सहाबी ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़बान मुबारक से सुनी उनसे बराए रास हजरत जाबिर उस हदीस को सुनना चाहते थे। तो बाकायदा उसके लिए जो है ऊँट खरीदा, ऊँट खरीद कर एक महीने की मसाफत तय करके उनके घर पर पहुँचे, दरवाज़ा पर पहुँच कर सलाम किया, बानी बाहर निकली का कौन है, का अपने आका से कहो कि मैं जाबिर इब्न अब्दुल जाबिर हूँ। फिर आगे पूछते जाबिर कौन, का जाबिर इब्न अब्दुल्ला, तो वो उनके आका जो थे वो सहाबी दर्जे के एतबार से इनसे कुछ कम थे, वो तो फौरन सुन के दौड़े हुए बाहर आए। तो क्या किस मकसद के लिए आना हुआ, का एक हदीस के मुतालिक सुना है कि आपने नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की ज़बान मुबारक से सुनी है, वो हदीस आपकी ज़बान से मैं सुनना चाहता हूँ, सीधा मुझे पहुँच तो गई है वो, लेकिन सीधा आपकी ज़बान से सुनना चाहता हूँ। चुनांचे उन्होंने वो हदीस सुनाई, उन्होंने कहा अस्सलामुअलैकुम, कहा नहीं बस एक महीने का सफ़र करके आए थे, हदीस सुनी वहाँ ठहरने के लिए राज़ी नहीं, फौरन वापस। क्या इनकी मुजाहदे थे इल्म के लिए, उसी उन्हीं मुजाहदों का नतीजा और असर है कि आज ये इल्म हम तक पहुँचा, वरना हमारे जैसे ना कदरों से वास्ता पड़ा होता तो पता नहीं क्या हाल होता इस इल्म का। हकीकत तो यह है कि हमारे इन बुज़ुर्गों ने, हमारे इन अगलों ने इतनी तकलीफ़ें उठाई कि जिसका हम अंदाज़ा भी नहीं कर सकते। हमारा अगर आज, मैं तो यूँ कहा करता हूँ कि इस ज़माने में इल्म हासिल करने के लिए अगर ऐसी तकलीफ़ें उठानी पड़ती जो उस ज़माने में उठाई जाती थी, तो शायद पूरी दुनिया में एक दो आदमी होते, लोग इल्म हासिल करना ही छोड़ दिए थे कि भाई यह तो बड़ा मुश्किल काम है, अपने बस का नहीं है। लेकिन अब जैसा ज़माना आया तो अल्लाह ताला ने वैसी सहूलतें भी पैदा कर दी। अब उतना आपको लंबा सफ़र करके तकलीफ़ें उठाकर जाने की ज़रूरत नहीं। राजस्थान ही में अल्लाह ताला ने यहाँ जो है पीपाड़ में मदरसा कायम कर दिया, वहाँ पोखरण में मदरसा कायम कर दिया, वहाँ फलोदी में मदरसा कायम कर दिया। जगह जगह है ना, 25-30-50 किलोमीटर की दूरी के ऊपर आपको गुजरात जाने की भी ज़रूरत नहीं है। और ये मदरसे भी ऐसे कायम कर दिए कि भाई जाओ, आपको काम को पढ़ने के लिए आए तो मौलाना मारूफ साहब के भाई भाई इसको जाओ दे जाओ, न इम्तिहान लेंगे न कुछ, बस आपके आने को ही क्या समझेंगे, गनीमत समझेंगे कि बड़ी नेमत है अल्लाह ने भेजी है आपकी ऐसी कदर। फौरन आपके लिए कमरा अलाट हो जाएगा, आपको फौरन पलंग दे दिया जाएगा, बिस्तर मिल जाएगा, खाने का इंतज़ाम तैयार। अभी तो दाखिला नहीं हुआ और खाने का वक्त आया तो खाना आपके लिए मौजूद। आज भी देवबंद जो जाते हैं जब तक दाखिला नहीं मिलेगा वहाँ तक खाना नहीं, लेकिन यहाँ तो आपको खाना भी पहले से ही मिल जाता है। दोबारा मैं कहता हूँ कितनी सहूलत है अल्लाह ने फैसिलिटियाँ दी, क्यों दी? अल्लाह ताला जानते हैं कि अगर ऐसी फैसिलिटियाँ नहीं होगी तो इनमें से कोई पढ़ेगा नहीं। तो हमारी सहूलत के हमारी कमज़ोरी को देखते हुए अल्लाह ताला ने ये सारे इंतज़ाम कर दिए। अब जब कर दिए हैं और आप यहाँ पहुँचे हैं और आपके लिए सब कुछ है, तो अब आप बताइए कि यहाँ आपको खाना मिल रहा है, यहाँ आपको कमरा मिला हुआ है, रोशनी का इंतज़ाम है, पानी का इंतज़ाम है, दरसगाह का इंतज़ाम, आपके लिबास का इंतज़ाम, सारी चीज़ों का इंतज़ाम है, किस बुनियाद पर है? इसलिए कि आपने यूँ कहा है कि मैं आया हूँ काई के लिए, इल्म हासिल पढ़ने के लिए। अब पढ़ोगे ना, अब तो पढ़ोगे तो ना हक अदा होगा इसका। सब कुछ पढ़ने के नाम पर वसूल करो और पढ़ो भी नहीं, ये तो फिर बड़ी बुरी बात हो जाएगी। ये सब नेमतें अल्लाह ने दी है ना इस नाम पर, अभी भले कोई आपको कोई पूछेगा नहीं, लेकिन कुरान कहता है क़यामत के रोज अल्लाह की नेमतों के मुताबिक पूछा जाएगा। यहाँ अगर ये सब कुछ इस्तेमाल किया, इस सब से फायदा उठाया और इल्म हासिल नहीं किया, मेहनत नहीं की, तो अल्लाह ताला कहेंगे तू तो अजीब आदमी, इल्म हासिल करने के नाम पर ये सब कुछ तुझे दिया गया और तूने इल्म तो हासिल किया नहीं। फिर नऊज़ु बिल्लाह, अल्लाह हमारी हिफाजत फरमाए, कहीं सीधा जहन्नम में जाने की नौबत ना। कुरान में भाई तारे इसीलिए फरमाते हैं लइन शकरतुम लज़ीदन्नकुम वलइन कफरतुम इन्न अज़ाबी लशदीद, अगर तुम मेरी नेमतों का शुक्र अदा करो। शुक्र का मतलब क्या? खाली जबान से यूँ नहीं बोलना अल्हम्दुलिल्लाह, अल्लाह तेरा शुक्र है, नहीं, जो नेमत अल्लाह ने जिस मकसद के लिए दी है उस नेमत के ज़रिए से वो क्या करना, वो मकसद हासिल करना, ये है शुक्र। ये सारी नेमतें काय के लिए दी है? इल्म के लिए। तो आप इल्म हासिल करने में अपनी सारी जो है नहीं कुव्वत लगा दें, ये है अल्लाह की नेमतों का शुक्र। और अगर ये शुक्र अदा करोगे तो अल्लाह आगे वादा करते हैं। खाली इसी पर नहीं, आप ज़रा अंदाज़ा लगाइए, आज तो आपके राजस्थान में आपको ऐसे बच्चे भी मिलेंगे जो दो रोटी के खातिर जो है ना सुबह से शाम तक ऊँट और बकरियाँ चराते हैं। अल्लाह ताला ने आपको सब मुफ्त दे दिया, जिस नाम पर दिया है, इल्म हासिल करने के नाम। तो बारी ताला वही अल्लाह हुक्म फरमा रहा है कि लइन शकरतुम लज़ीदन्नकुम, अगर इन नेमतों का शुक्र अदा करोगे, यानी जिस काम के लिए ये नेमतें दी है वो अगर करके दिखलाओगे ना, तो खाली दो रोटी नहीं, फिर तो अल्लाह ताला आपको आसमान पर उठाएंगे। लज़ीदन्नकुम, अपनी नेमतों में يَرْفَعِ اللَّهُ الَّذِينَ آمَنُوا مِنْكُمْ وَالَّذِينَ أُوتُوا الْعِلْمَ دَرَجَاتٍ. اللہ تعالیٰ علم والوں کے درجات بلند فرمائیں گے. تو یہ اللہ کا وعدہ ہے, لیکن یہ اس وقت تھا جب کہ ہم کچھ کر کے دکھائیں. اور خدا نہ خواستہ, خدا نہ خواستہ اگر اللہ کی نعمتوں کی قدر نہیں کی اور علم حاصل کر کے نہیں دیا, تو آپ اگر برابر پڑھتے نہیں ہیں, محنت نہیں کرتے, تو مدرسے والے آپ کا کان پکڑ کے نکالیں گے نہیں, یہ بات تو طے ہے. وہ تو آپ کو نصیحت کریں گے, سمجھائیں گے, بھائی بیٹا پڑھو نا, کچھ دھیان دو. لیکن اگر آپ نے اس کے باوجود پورا زمانہ کر لیا اور جیسا اس کا حق ادا کرنا چاہیے تھا ادا نہیں کیا, تو پھر کیا ہوگا؟ پھر اللہ تعالیٰ سے جس نے یہ سب کچھ دیا نا, وَلَئِن كَفَرْتُمْ إِنَّ عَذَابِي لَشَدِيد, اگر تم ناشکری کرو گے تو میری گرفت, میری پکڑ بڑی سخت ہے. دنیا ہی میں وہ لوگ جو اس طرح ان نعمتوں کی ناقدری کرتے ہیں, ان کو ایسے حالات پیش آتے ہیں, ایسے حالات پیش آتے ہیں, روتے ہیں روتے ہیں, کوئی ان کا مداوا کرنے والا نہیں. آپ کو تو معلوم نہیں, آپ جا کے ذرا معلوم تو کرو یہاں سے کیا حال ہوا بھائی. تو جنہوں نے محنت کر کے پڑھا, علم حاصل کیا, قدر کی, اللہ ان کو ایسا نوازتے ہیں, لوگ ان کو سر پر بٹھاتے ہیں, لوگ ان کی عزت کرتے ہیں, آؤ بھگت کرتے ہیں. اور خدا نہ خواستہ ناقدری کی تو پھر جو معاملہ ہوگا وہ آپ جان دیں. اس لیے بھائی ضرورت ہے کہ اللہ تعالیٰ نے یہ موقع دیا ہے, اس موقع سے آپ کیا کریں, بھرپور فائدہ اٹھاویں, محنت کریں. اب کیا کرنا ہے محنت کرنے میں؟ محنت کرنے میں تین کام آپ کو کرنے ہیں. ایک تو سبق تو آپ جانتے ہیں, روزانہ سبق ہوتا ہے, تو سبق کے اندر پابندی سے آپ کو حاضری دے دیں, یعنی خالی جسم سے نہیں, جسم کے ساتھ ساتھ جو ہے آپ کا دل بھی وہاں کیا ہونا چاہیے, حاضر ہونا چاہیے, جسم اور جان دونوں سے حاضر رہے. اور یہ تو سبق کی حاضری, اس میں اچھی طرح دھیان سے, لیکن اس سبق کی حاضری کے لیے پہلے تیاری کرنی پڑتی ہے, اس کو کہتے ہیں مطالعہ. یعنی آپ جو سبق کل پڑھنے والے ہیں, رات کو وہ سبق ذرا دیکھ لیں, ذرا اس کو دیکھ لیں کہ بھائی کل کیا سبق, اس لیے کہ اس میں کچھ چیزیں تو وہ ہیں جو ہم پڑھ چکے ہیں, کچھ چیزیں اس میں نئی ہیں, آپ کو دونوں کا اندازہ ہو جائے, تاکہ کل استاد کے سامنے جب پڑھنے کے لیے بیٹھیں تو چوکنے ہو کر کے بیٹھیں گے. جو نئی چیز ہے اس کو حاصل کرنے کے لیے آپ پہلے سے تیار ہوں, یہ مطالعہ کہلاتا ہے. اور تو مطالعہ رات کو, صبح کو سبق میں پابندی سے حاضری, اور پھر جو ہے وہ سبق جو ہو گیا اس کا تکرار. تکرار کا معنی جھگڑا نہیں, تکرار کا مطلب یہ ہے کہ جو سبق استاد نے آپ کو پڑھایا ہے, جس طرح پڑھایا, دو دو ساتھیوں کی ٹولی ہو جائے, دو 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 جوڑیاں, آپ ایک ان میں سے اس سبق کو اسی طرح جیسا استاد نے پڑھایا ہے نا اس کے سامنے دہراوے, اور اس کے بعد وہ دوسرا بھی اس کے سامنے اسی طرح دہراوے, دونوں ایک دوسرے کے سامنے اس سبق کو اسی طرح دہراوے, اس کا نام کیا ہے؟ ایسا کرو گے نا تو وہ جو سبق پڑھا سمجھ میں آیا وہ پکا ہو جائے, ورنہ تو آپ یوں نہ سمجھیں کہ بس سمجھ میں آ گیا اور مطمئن ہو کر بیٹھ جائیں, چار دن کے بعد کتاب کھولیں گے تو مکوڑے نظر آئیں گے. لیکن اگر آپ نے تکرار کیا ہے اور اس طرح یہ کیا ہے تو وہ ذہن میں کیا ہو جائے گا؟ پختہ ہو جائے گا. یہ تین چیزیں حضرت تھانی رحمۃ اللہ علیہ فرماتے ہیں, جو طالب علم ان تین چیزوں کا اہتمام کرے, میں گارنٹی دیتا ہوں کہ اس کو ضرور علم حاصل ہوگا. اس لیے بھائی یہ جو طریقہ یہاں علم کس طرح حاصل کیا جاتا ہے وہ بھی ہم کو بتایا ہے ہمارے بزرگوں نے, کتابوں میں بھی لکھا ہے, اور روزانہ یا سال کے شروع میں یا ہفتے میں کبھی آپ کے اساتذہ منتظمین آپ کے سامنے, جیسے میرے جیسا کوئی آ گیا تو اس کو بٹھلا دیا کہ بھائی کچھ کہو, دو باتیں ان کو سمجھاؤ, اور میں نہیں آیا تو بھی آپ کے اساتذہ موقع بموقع آپ کو کیا کرتے ہیں, سمجھاتے ہیں, طریقے بتلاتے ہیں. یہ ساری آپ کی جو تربیت کی جاتی ہے, ٹریننگ کی جاتی ہے, علم حاصل کرنے کے لیے آپ کو شوق دلاتے ہیں, طریقہ بتلاتے ہیں, اس کو دھیان سے سنو, اس کے مطابق حاصل کرنے کی کیا کرو, کوشش کرو, اس کے مطابق کرو گے تو انشاءاللہ جو طریقہ ہے وہ اگر اختیار کیا تو آدمی کیا ہوتا ہے, کامیاب ہوتا ہے. ہر چیز کا ایک دروازہ ہوتا ہے, مکان میں جانے کا ایک دروازہ ہوتا ہے, اس دروازے کو استعمال کرو گے تو آپ اس مکان میں پہنچ جائیں گے. علم حاصل کرنے کا بھی ایک دروازہ ہے, اس کا ایک طریقہ ہے, وہ جو طریقے بتائے گئے ہیں وہ اپناؤ گے تو آپ کو علم حاصل ہو جائے گا. اس لیے یہ کرو, اور پھر یہاں رہتے ہوئے جو ہے اساتذہ کا ادب, کتابوں کا ادب, درسگاہ کا ادب, اپنے ساتھیوں کے ساتھ اخلاق سے پیش آنا, آپ کی ذات سے کسی ایک ساتھی کو بھی کوئی تکلیف پہنچنی نہیں چاہیے. جو لوگ پڑھنے کے زمانے میں اپنے ساتھیوں کو ستاتے ہیں, ان کو تکلیف پہنچاتے ہیں, وہ بھی عام طور پر علم سے محروم رہتے ہیں. یہ بڑی خطرناک چیز ہے. کسی ایسے بچے کو ستانا جس کا کوئی بیچارے کا یہاں بیلی ہے نہیں, آپ اس کو جب دوسرا بڑا طالب, بڑے طلبہ چھوٹوں کے ساتھ زیادتیاں کرتے ہیں, کوئی ایسی زیادتی کی, اس کے دل سے جب آہ نکلے گی نا تو اس کی نکلنے والی وہ آہ آپ کی زندگی کو خاک بنا کر کے رکھ دیں. اس لیے اس سے بھی اپنے آپ کو بچانا ہے. اور اس پڑھنے کے زمانے میں جو ہے نمازوں کا اہتمام, جماعت کے ساتھ نماز پڑھنے کا اہتمام کریں, سنتوں کا اہتمام. ایک تو یہ نماز کی سنتیں وہ تو ہیں, اور سنتیں, لباس کی سنتیں, کھانے پینے کی سنتیں, سونے کی سنتیں, ہر کام کا جو طریقہ نبی کریم صلی اللہ علیہ وسلم نے بتایا, ان سنتوں کا اہتمام کرو گے تو اس کی برکت سے بھی اللہ تعالیٰ آپ کو علم سے نوازیں گے, اور پھر آپ کے اس علم سے آپ کو بھی فائدہ پہنچے گا اور اللہ کے دوسرے بندوں کو بھی فائدہ پہنچے گا. ابھی سے اس کی عادت ڈال, پڑھنے کے زمانے ہی سے سنت کے مطابق, آپ کا ہر کام سنت کے مطابق. بعض طلبہ کو شیطان اور نفس کیا دھوکہ دیتا ہے, ابھی کیا جلدی ہے, ابھی تو پڑھنے کا زمانہ ہے, ایک مرتبہ مولوی ہو جائیں پھر کل سب کریں گے. ارے بھائی ابھی نہیں کیا تو بعد میں کیا کریں گے, سنا ہے کہ نہیں؟ یہ بے عملی اور جو ہے یہ جو ہے بڑے بری باتیں ابھی سے آپ کر رہے ہیں تو ابھی سے وہ تو پکی ہو جائیں گی, پھر عمل کا وقت کم آئے گا. اس لیے اسی زمانے سے سب کا اہتمام. حضرات صحابہ کا مزاج یہ تھا, ایک بات کہی گئی فوراً کیا کیا, عمل. چھوٹا ہو, بڑا ہو, مرد ہو, عورت ہو, سب کا مزاج. بخاری شریف میں آپ پڑھیں گے حضرت عمر بن ابو سلمہ رضی اللہ تعالیٰ عنہ, یہ ام المومنین حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہ کے بیٹے ان کے پہلے شوہر سے پیدا ہوئے تھے. تو ان کے پہلے شوہر حضرت ابو سلمہ کا جب انتقال ہو گیا تو ان کا نکاح پھر حضرت ام سلمہ کا حضور صلی اللہ علیہ وسلم کے ساتھ ہوا. تو وہ جو اگلے شوہر کے بچے تھے وہ بھی ان کے ساتھ تھے, وہ بھی حضور کی تربیت. حضرت عمر بن ابو سلمہ کہتے ہیں کہ ایک مرتبہ کھانے کے لیے نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ میں بیٹھا ہوا تھا, بچہ تھا, تو بچوں کی جیسا عادت ہوتی ہے چاروں طرف ہاتھ مارتے ہیں, میرا ہاتھ بھی پلیٹ پہ سب گھوم رہا تھا تو نبی کریم صلی اللہ علیہ وسلم نے مجھے تنبیہ کیا, ولد اذا اکلت فسم اللہ وکل بے امینک وکل مما یلی, اے چھوکرے جب کھانے کے لیے بیٹھو تو بسم اللہ پڑھو, پہلا کام تو یہ کرو, اور پھر دائیں ہاتھ سے کھاؤ اور اپنے سامنے سے کھاؤ. تین نصیحتیں کی. ابھی تو وہ بچے تھے, چھوٹے بچے تھے, حضور نے یہ کیا کہتے ہیں اندر اسی بخاری کے اندر یہ روایت جہاں انہوں نے نقل کی اس میں جملہ ان کا ہے, فما زالت تلک تعمتی بعدو حضور کے اس نصیحت کے بعد میرے کھانے کا طریقہ ہمیشہ کے لیے یہی ہو گیا. ہمارا حال تو 100 مرتبہ نصیحتیں کریں, آج کہا تو پھر کل سے الٹا ہی ہوگا, کل سمجھایا تو پھر پرسوں بھی الٹا ہی ہوگا. حالانکہ ایک مرتبہ کہنا کافی ہے, ایک مرتبہ کوئی اچھی بات ہم کو کہی جائے ہمیں اس کو عملی جامہ پہنا. بہرحال کہنے کا حاصل یہ ہے کہ اللہ تبارک و تعالیٰ نے آپ بچوں کو یہاں پر پہنچایا, یہ اللہ کا بہت بڑا انعام ہے, اس سے فائدہ اٹھاؤ اور علم حاصل کرو, خوب محنت کرو, جتنا زیادہ علم حاصل کرو گے اللہ تبارک و تعالیٰ آپ کو اتنا ہی نوازیں گے, اللہ اتنی عزت دیں گے اپنے دین کا کی خدمت کے لیے, علم دین کو دوسرے اللہ کے بندوں تک پہنچانے کے لیے اللہ تعالیٰ آپ کو جو ہے لگائیں گے, گویا اس کی توفیق عطا فرمائیں گے. اس لیے گویا اللہ کی طرف سے دیے گئے موقع سے فائدہ اٹھا کر زیادہ سے زیادہ علم حاصل کرنے کا اہتمام کریں, اللہ تعالیٰ ہم سب کو اس کی توفیق. سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک, اللہم صلی وسلم وبارک علی سیدنا و مولانا محمد وعلى سیدنا و مولانا محمد کما تحب وترضى بعدد ما تحب وترضى. اے اللہ تو ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, تیری مرضیات پر تو ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. اے اللہ ان بچوں کو تو نے معاذ اپنے فضل سے ان کے گھروں سے نکال کر یہاں مدرسے میں تیرے دین کا علم سیکھنے کے لیے پہنچایا ہے اور ان کے لیے ہر طرح کی سہولتیں تو نے اپنے خزانے غیب سے عطا فرمائی ہیں. اللہ مزید ان پر یہ احسان کرتے ہوئے ان کو توفیق عطا فرما کہ اس دیے گئے مواقع سے فائدہ اٹھا کر خوب محنت کر کے علم حاصل کریں اور ان میں سے ہر ایک کو اے اللہ کو اپنے دین کی اشاعت کے لیے, حفاظت کے لیے, خدمت کے لیے بے انتہا قبول فرما. اے اللہ اس مدرسے کو ہر نوع کی ترقیات سے مالا مال فرما, اس کے علمی, اخلاقی, انتظامی, تعلیمی, تربیتی, اصلاحی معیار کو بلند سے بلند تر فرما. اے اللہ اس کے قائم کرنے والوں, چلانے والوں, پڑھانے والوں, پڑھنے والوں, تعاون کرنے والوں, تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستمرہ عطا فرما, مقروضوں کے قرضوں کے ادائیگی کی شکلیں پیدا فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما, حاجت مندوں کی حاجتیں پوری فرما. اے اللہ جو جس مصیبت میں گرفتار ہے اس سے نجات عطا فرما. حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اس کے ایمان و اسلام کی, جان و مال کی, عزت و آبرو کی, اہل و عیال کی, تجارت و زراعت و کاروبار کی, ہر چیز کی پوری پوری حفاظت فرما. اے اللہ حضور پاک صلی اللہ علیہ وسلم نے جتنی خیر اور بلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, اور جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وصحبه اجمعين.